मैं दावे से कहता हूं कि हजरत आदम से लेकर इस वक्त तक के किसी मुफ्तरी की नज़ीर दो जिसने 35 बरस पेशतर अपनी गुमनामी की हालत में ऐसी पेशगोइयां की हों और वह यूं रोज़े रोशन की तरह पूरी हो गई हों। अगर कोई शख्स ऐसी नज़ीर पेश कर दे तो यकीनन याद रखो कि यह सारा सिलसिला और कारोबार बातिल हो जाएगा, मगर अल्लाह ताला के कारोबार को कौन बातिल कर सकता है। यूं तकजीब करना और बिला वजह माकूल इनकार और इस्तेहजा ये हरामजादे का काम है, कोई हलाल ज़्यादा ऐसी जुरत नहीं कर सकता। मैं अपनी सच्चाई को इसी पर हसर कर सकता हूँ अगर तुम में कोई सलीम दिल रखता हो। खूब याद रखो कि ये पेशगोई कभी रद्द नहीं हो सकती जब तक इसकी नज़ीर पेश न की जावे। मैं फिर कहता हूँ कि ये पेशगोई इब्राहिम अहमदिया में मौजूद है, जिसका रिव्यू मौलवी अबू सईद ने लिखा है। इसी शहर में मौलवी मोहम्मद हसन और मुंशी मोहम्मद उमर वगैरह के पास होगी। इसका नुस्खा मक्का मदीना बुखारा तक पहुंचा। गवर्नमेंट के पास इसकी कापी भेजी गई। हिंदुओं मुसलमानों ईसाइयों ब्राह्मणों ने इसे पढ़ा और वो कोई गुमनाम किताब नहीं बल्कि वो शोहरत याफ्ता किताब है। कोई पढ़ा लिखा आदमी जो मजहबी मजाक रखता हो इससे बेखबर नहीं है। फिर इस किताब में ये पेशगोई लिखी हुई मौजूद है कि एक दुनिया तेरे साथ हो जाएगी, दुनिया में तुझे शोहरत दूंगा, तेरे मुखालफों को नामुराद रखूंगा। अब बताओ क्या ये काम किसी मुफ्तरी का हो सकता है? अगर तुम यही फैसला देते हो कि हाँ ये मुफ्तरी का काम हो सकता है तो फिर इसके लिए नज़ीर पेश करो। अगर नज़ीर दिखा दो तो मैं तस्लीम कर लूँगा कि मैं झूठा हूँ, मगर कोई नहीं जो इसकी नज़ीर दिखा सके। और अगर तुम इसकी नज़ीर न पेश कर सको और यकीनन नहीं कर सकोगे तो फिर मैं तुम्हें यही कहता हूँ कि खुदा से डरो और तकजीब से बाज आओ। याद रखो, खुदा ताला के निशानात को बदू किसी सनद के रद्द करना दानिशमंदी नहीं और ना इसका अंजाम कभी बाबरकत हुआ है। मैं तो किसी की तकजीब या तकफीर की परवाह नहीं करता और ना उन हमलों से डरता हूँ जो मुझ पर किए जाते हैं, इसलिए कि खुदा ताला ने आप ही मुझे कबल अज़ वक्त बता दिया था कि तकजीब और तकफीर होगी और ख़तरनाक मुखालफत ये लोग करेंगे मगर कुछ बिगाड़ न सकेंगे। क्या मुझसे पेशतर रास्तबाजों और खुदा ताला के मामूरों को रद्द नहीं किया गया? हज़रत मूसा अलैहिस्सलाम पर फिरौन और फिरौनियों ने, हज़रत मसीह अलैहिस्सलाम पर फकीहों ने, आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम पर मुशरिकीन मक्का ने क्या क्या हमले नहीं किए, मगर इन हमलों का अंजाम क्या हुआ? इन मुखालफों ने इन निशानात के मुकाबले में कभी कोई नज़ीर पेश की? कभी नहीं। नज़ीर पेश करने से तो हमेशा आजिज़ रहे, हाँ जुबानें चलती थीं, इसलिए वो कज़्ज़ाब कहते रहे। इसी तरह पर यहाँ भी जब आजिज़ आ गए तो और तो कुछ ना पेश गई, दज्जाल कज़्ज़ाब कह दिया, मगर उनकी मुंह की फूंकों से क्या ये खुदा ताला के नूर को बुझा देंगे? कभी नहीं बुझा सकते। वल्लाहु मुतिम्मु नूरिही वलौ करिहल काफिरून, अस्सफ 9। दूसरे खारिक और निशानात को वो लोग जो बदजन्नी का मादा अपने अंदर रखते हैं कह देते हैं कि शायद दस्तबाजी हो, मगर पेशगोई में उन्हें कोई उजर और बाकी नहीं रहता। इसलिए निशानात नबूवत में अजीम शान निशान और मौजज़ा पेशगोइयों को करार दिया गया है। ये अमर तुरैत से भी साबित है और कुरान मजीद से भी। पेशगोइयों के बराबर कोई मौजज़ा नहीं, इसलिए खुदा ताला के मामूरों को उनकी पेशगोइयों से शिनाख्त करना चाहिए, क्योंकि अल्लाह ताला ने ये निशान मुकरर कर दिया है, ला युज़हिरु अला गैबिही अहदन इल्ला मन इर्तज़ा मिर रसूल, अलजिन 27-28। यानी अल्लाह ताला के गैब का किसी पर जहूर नहीं होता मगर अल्लाह ताला के बरगुजीदा रसूलों पर होता है। फिर ये भी याद रहे कि बाज़ पेशगोइयां बारीक असरार अपने अंदर रखती हैं और दकीक उमूर की वजह से उन लोगों की समझ में नहीं आती, हैं जो दूरबीन आंखें नहीं रखते और मोटी मोटी बातों को सिर्फ समझ सकते हैं। ऐसी ही पेशगोइयों पर अमूमन तकजीब होती है और जल्दबाज और शताबकार कह उठते हैं कि वो पूरी नहीं हुई। اسی کے متعلق اللہ تعالیٰ فرماتا ہے ظنوا انہم قد کذبوا یوسف 111، ان پیشگوئیوں میں لوگ شبہات پیدا کرتے ہیں مگر فی الحقیقت وہ پیشگوئیاں خدا تعالیٰ کی سنن کے ماتحت پوری ہو جاتی ہیں، تاہم اگر وہ سمجھ میں نہ بھی آئیں تو مومن اور خدا ترس انسان کا کام یہ ہونا چاہیے کہ وہ ان پیشگوئیوں پر نظر کرے جن میں دقائق نہیں، یعنی جو موٹی موٹی پیشگوئیاں ہیں، پھر دیکھے کہ وہ کس قدر تعداد میں پوری ہو چکی ہیں۔ یوں ہی منہ سے انکار کر دینا تقوی کے خلاف ہے، دیانت اور خدا ترسی سے ان پیشگوئیوں کو دیکھنا چاہیے جو پوری ہو چکی ہیں، مگر جلد بازوں کا منہ کون بند کرے۔ اس قسم کے امور مجھے ہی پیش نہیں آئے، حضرت موسیٰ، حضرت عیسیٰ اور آن حضرت صلی اللہ علیہ وسلم کو بھی پیش آئے، پھر اگر یہ امر مجھے بھی پیش آوے تو تعجب نہیں، بلکہ ضرور تھا کہ ایسا ہوتا، کیونکہ سنت اللہ یہی تھی۔ میں کہتا ہوں کہ مومن کے لیے تو ایک شہادت بھی کافی ہے، اسی سے اس کا دل کانپ جاتا ہے، مگر یہاں تو ایک نہیں صدہا نشان موجود ہیں، بلکہ میں دعوے سے کہتا ہوں کہ اس قدر ہیں کہ میں انہیں گن نہیں سکتا۔ یہ شہادت تھوڑی نہیں کہ دلوں کو فتح کر لے گا، مکذبوں کو موافق بنا لے گا۔ اگر کوئی خدا تعالیٰ کا خوف کرے اور دل میں دیانت اور دور اندیشی سے سوچے تو اسے بے اختیار ہو کر ماننا پڑے گا کہ یہ خدا کی طرف سے ہیں۔ پھر یہ بھی ظاہر بات ہے کہ مخالف جب تک رد نہ کرے اور اس کی نظیر پیش نہ کرے، خدا کی حجت غالب ہے۔ اب خلاصہ کلام یہ ہے کہ میں اسی خدا کا شکر کرتا ہوں جس نے مجھے بھیجا ہے، اور باوجود اس شر اور طوفان کے جو مجھ پر اٹھا اور جس کی جڑ اور ابتدا اسی شہر سے اٹھی اور پھر دلی تک پہنچی، مگر اس نے تمام طوفانوں اور ابتلاؤں میں مجھے صحیح سالم اور کامیاب نکالا اور مجھے ایسی حالت میں اس شہر میں لایا کہ 300,000 سے زیادہ زن و مرد میرے مبائین میں داخل ہیں اور کوئی مہینہ نہیں گزرتا جس میں 2,000, 4,000 اور بعض اوقات 5,000 اس سلسلے میں داخل نہ ہوتے ہوں۔ پھر اس خدا نے ایسے وقت میں میری دستگیری کی کہ جب قوم ہی دشمن ہو گئی، جب کسی شخص کی دشمن اس کی قوم ہی ہو جاوے تو وہ بڑا بے کس اور بڑا بے دست و پا ہوتا ہے، کیونکہ قوم ہی تو دست و پا اور جوارے ہوتی ہے، وہی اس کی مدد کرتی ہے۔ دوسرے لوگ تو دشمن ہوتے ہی ہیں کہ ہمارے مذہب پر حملہ کرتا ہے، لیکن جب اپنی قوم بھی دشمن ہو تو پھر بچ جانا اور کامیاب ہو جانا معمولی بات نہیں، بلکہ یہ ایک زبردست نشان ہے۔ میں نہایت افسوس اور درد دل سے یہ بات کہتا ہوں کہ قوم نے میری مخالفت میں نہ صرف جلدی کی بلکہ بہت بے دردی بھی کی۔ صرف ایک مسئلہ وفات مسیح کا اختلاف تھا، جس کو میں قرآن کریم اور آن حضرت صلی اللہ علیہ وسلم کی سنت، صحابہ کے اجماع اور عقلی دلائل اور کتب سابقہ سے ثابت کرتا تھا اور کرتا ہوں، اور حنفی مذہب کے موافق نص، حدیث، قیاس، دلائل شریعہ میرے ساتھ تھیں، مگر ان لوگوں نے قبل اس کے کہ وہ پورے طور پر مجھ سے پوچھ لیتے اور میرے دلائل کو سن لیتے، اس مسئلے کی مخالفت میں یہاں تک غلو کیا کہ مجھے کافر ٹھہرایا گیا اور اس کے ساتھ اور بھی جو چاہا کہا اور میرے ذمے لگایا۔ دیانت، نکوکاری اور تقویٰ کا تقاضا یہ تھا کہ پہلے مجھ سے پوچھ لیتے۔ اگر میں قال اللہ اور قال الرسول سے تجاوز کرتا تو پھر بے شک انہیں اختیار اور حق تھا کہ وہ مجھے جو چاہتے کہتے، دجال، کذاب وغیرہ، لیکن جب کہ میں ابتدا سے بیان کرتا آیا ہوں کہ میں قرآن کریم اور آن حضرت صلی اللہ علیہ وسلم کی پیروی سے ذرا ادھر ادھر ہونا بے ایمانی سمجھتا ہوں، میرا عقیدہ یہی ہے کہ جو اس کو ذرا بھی چھوڑے گا وہ جہنمی ہے، پھر اس عقیدے کو نہ صرف تقریروں میں بلکہ 60 کے قریب اپنی تصنیفات میں بڑی وضاحت سے بیان کیا ہے، اور دن رات مجھے یہی فکر اور خیال رہتا ہے۔ پھر اگر یہ مخالف خدا سے ڈرتے تو کیا ان کا فرض نہ تھا جو مجھ سے پوچھتے کہ فلاں بات خارج از اسلام کی ہے، اس کی کیا وجہ ہے، یا اس کا تم کیا جواب دیتے ہو؟ مگر نہیں، اس کی ذرا بھی پرواہ نہیں کی، سنا اور کافر کہہ دیا۔ میں نہایت تعجب سے ان کی اس حرکت کو دیکھتا ہوں، کیونکہ اول تو حیات و وفات مسیح کا مسئلہ کوئی ایسا مسئلہ نہیں جو اسلام میں داخل ہونے کے لیے شرط ہو، یہاں بھی ہندو یا عیسائی مسلمان ہوتے ہیں، مگر بتاؤ کہ کیا اسے یہ اقرار بھی لیتے ہو؟ بجز اس کے کہ آمنت باللہ و ملائکتہ و کتبہ و رسلہ والقدر خیرہ و شرہ من اللہ تعالی والبعث بعد الموت۔ جبکہ یہ مسئلہ اسلام کی جز نہیں تو پھر مجھ پر وفات مسیح کے اعلان سے اس قدر تشدد کیوں کیا گیا کہ یہ کافر ہیں، دجال ہیں، ان کو مسلمانوں کے قبرستان میں دفن نہ کیا جاوے، ان کے مال لوٹ لینے جائز ہیں اور ان کی عورتوں کو بغیر نکاح گھر میں رکھ لینا درست ہے، ان کو قتل کر دینا ثواب کا کام ہے وغیرہ وغیرہ۔ ایک تو وہ زمانہ تھا کہ یہی مولوی شور مچاتے تھے کہ اگر 99 وجوہ کفر کے ہوں اور ایک وجہ اسلام کی ہو تب بھی کفر کا فتویٰ نہ دینا چاہیے، اس کو مسلمان ہی کہو۔ مگر اب کیا ہو گیا؟ کیا میں اس سے بھی گیا گزرا ہو گیا؟ کیا میں اور میری جماعت اشہد اللہ الہ الا اللہ و اشہد ان محمد عبدہ و رسولہ نہیں پڑھتی؟ کیا میں نمازیں نہیں پڑھتا یا میرے مرید نہیں پڑھتے؟ کیا ہم رمضان کے روزے نہیں رکھتے؟ اور کیا ہم ان تمام عقائد کے پابند نہیں جو آن حضرت صلی اللہ علیہ وسلم نے اسلام کی صورت میں تلقین کیے ہیں؟